यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक पदाधिकारीको पदमुक्ति सहित 3 अध्यादेश जारी। काठमाडौँ उपत्यकाको बागमती तथा सहायक नदी किनारमा रहेका अतिक्रमित बस्ती हटाउने कार्य आज पनि जारी। कमला नदीमा बनाइएको अस्थायी डाइभर्सन बाढीले बगाएपछि यातायात सञ्चालन ठप्प। अमेरिकाले जर्मनीबाट आफ्ना 5,000 सैनिक फिर्ता गर्ने र 10 पीएम कप एनबीएल लिगमा पुरुषतर्फको उपाधि रुकुम पश्चिमलाई, महिलातर्फ नेपाल पुलिस च्याम्पियन। राष्ट्रपति रामचन्द्र पौडेलले 3 अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिसमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 आज जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। काठमाडौँ उपत्यका बागमती तथा सहायक नदी किनारमा रहेका अतिक्रमित बस्ती हटाउने कार्य आज पनि जारी छ। संघीय सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा 16 बालाजु स्थित विष्णुमती नदी र धोबीखोला नदी किनारमा रहेका घर टहरा हटाउने क्रम जारी छ। काठमाडौँको स्वयम्भू बालाजु गोङ्गबु बस पार्क देवीनगर लगायत क्षेत्रका अतिक्रमित घर टहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्लाधिकारी मुक्तिराम रिजालले जानकारी दिनुभयो। हालसम्म काठमाडौँ उपत्यकामा सरकारी सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैध रूपमा निर्माण गरिएका करिब 2,000 घर टहरा हटाइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो। बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई होल्डिङ सेन्टरमा पठाइएको छ भने शहरी विकास मन्त्रालयले त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा भूमिहीन परिवारको लगत सङ्कलन गरिरहेको छ। हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा बनाइएको अस्थायी डाइभर्सन बगाएपछि यातायात सञ्चालन ठप्प भएको छ। निरन्तरको वर्षासँगै आएको बाढीले निर्माण भइरहेको पुलको विकल्पमा बनाइएको अस्थायी डाइभर्सन आज बिहान बगाएपछि सयौं सवारी साधन र यात्रुबीच बाटोमै रोकिएका छन्। सहायक प्रमुख जिल्लाधिकारी चेतराज बरालका अनुसार नदीमा पानीको बहाव उच्च रहेकाले पानीको सतह घटेपछि तत्कालै बाँध निर्माणको काम अघि बढाइनेछ। कमला नदीमाथिको पुल निर्माणमा भएको चरम ढिलाइले स्थानीयवासीले वर्षौंदेखि बर्खायाममा ज्यान जोखिममा राखेर डुङ्गा चढ्नुपर्ने वा घण्टौं घुमेर पूर्व पश्चिम राजमार्गको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। नारायणगढ बुटवल सड़क विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा एकतर्फी ढलानको काम सकिएको छ। आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले पूर्वी खण्ड दाउन्नेमा करिब 4 किलोमिटर एकतर्फी रूपमा ढलानको काम सकिएको बताउनुभयो। दाउन्नेमा एकतर्फी ढलानको काम सकिएसँगै नारायणगढ बुटवल सड़क आयोजना अन्तर्गत पूर्वी खण्डको पूरै भाग 65 किलोमिटर सड़क कालोपत्र र ढलानले जोडिएको सूचना अधिकारी खनालले बताउनुभयो। नारायणगढ बुटवल सडकको कुल 113 किलोमिटरलाई 2 खण्डमा विभाजन गरी काम अघि बढाइएकोमा पश्चिम खण्डमा भने अझै पूर्ण रूपमा ढलानको काम सकिएको छैन। नेपाली कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार सोमबार दिउँसो 1 बजे केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने गरी बैठक बस्न लागेको हो। उक्त बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ। नेपाली कम्युनिस्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। पार्टीको आज बसेको केन्द्रीय कार्य संयोजन समिति बैठकले आगामी मङ्सिर 11-15 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको हो। आगामी जेठ मसान्तभित्र केन्द्र, प्रदेश, जिल्ला, स्थानीय पालिका, ओडा तथा टोल तहसम्मका संगठनात्मक र पार्टी तथा जनवर्गीय मोर्चा संगठनहरूको एकीकरण तथा समायोजन गरिसक्ने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण मन्त्री गीता चौधरीले मुक्त कमैया लगायतका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। मुक्त कमैया समाज जिल्ला समिति कञ्चनपुरको आयोजनामा आज आयोजित कार्यक्रममा मन्त्री चौधरीले मुक्त कमैया, हलिया, हरुवा चरुवा तथा कमलरीको अधिकारको लडाईँमा सरकार सँगसँगै अगाडि बढ्ने बताउनुभयो। बागलुङको काठेखोला गाउँपालिका 2, भीमा पोखरा र काठेखोला गाउँपालिका 4 तङ्ग्राम जोड्नका लागि डुडिया घाटमा पक्की पुल निर्माण सम्पन्न भएको छ। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत 3,62,00,000 रुपियाँको लागतमा पुल निर्माण सम्पन्न गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख दिपेश रिगलले जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सुरक्षित, समावेशी तथा दिगो डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता भएको बताउनु भएको छ। आज राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस 2083 अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता तथा नागरिक सशक्तिकरणका लागि सूचना प्रविधि अब विकल्प नभई आधारभूत आवश्यकता भएको बताउनुभयो। उहाँले नेपाल सरकार डिजिटल नेपाल निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्दै सार्वजनिक सेवा प्रणालीलाई थप सरल, पारदर्शी, उत्तरदायी र नागरिक मैत्री बनाउने दिशामा अघि बढिरहेको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
एसई सकियो, अब रमाइलो सुरु भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। त्रिभुवन विश्वविद्यालयले शैक्षिक पात्र सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी साउनदेखि नियमित शैक्षिक पात्र अनुसार परीक्षा सञ्चालन गर्न अहिले अनियमित भएका परीक्षालाई धमाधम सञ्चालन गरिरहेको कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जानकारी दिनुभयो। अहिले अनियमित भएका शैक्षिक पात्रलाई सुधार्नका लागि महिनामा 3-4 प्रकारका परीक्षा लिइरहेको जानकारी दिनुहुँदै उहाँले 2053 सालदेखिका मौका परीक्षा पनि असारसम्म सम्पन्न गर्ने गरी परीक्षा सञ्चालन भइरहेको बताउनुभयो। परीक्षा नियन्त्रक पौडेलले असारसम्म सबै परीक्षा सम्पन्न गरेर आगामी साउनदेखि शैक्षिक पात्रमा उल्लेख गरिएका 2083 अन्तर्गतका परीक्षा सञ्चालन गर्ने बताउनुभयो। सरकारले देशभरका सड़क सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत सुधार गर्न प्रतिबद्ध रहेको जनाएको छ। गत बिहिबार रोल्पाको थवाङ गाउँपालिका 1 भएको जीप दुर्घटनामा 20 जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले दुर्घटना छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने जनाएको हो। अब अन्तर्राष्ट्रिय समाचार। इरानसँगको युद्धबारे राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर फ्रेडरिक मर्जबीच मतभेद बढेको आकलनका माझ अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट 5,000 सैनिक फिर्ता गर्ने योजना बनाएको छ। यो निर्णय ट्रम्पले मर्जको आलोचना गरेको 1 दिनपछि आएको हो। बिहिबार सामाजिक सञ्जालमा ट्रम्पले पोस्ट मार्फत मर्जले अत्यन्त खराब काम गरिरहेको र उहाँसँग आप्रवासन तथा ऊर्जा लगायत सबै प्रकारका समस्याहरू रहेका बताउनु भएको थियो। ट्रम्पले इटाली र स्पेनबाट पनि अमेरिकी सैनिक फिर्ता गर्ने बताउनु भएको छ। जर्मनीमा अमेरिकाको ठूलो सैन्य उपस्थिति रहेको छ। त्यहाँ गत डिसेम्बरसम्म देशभरका विभिन्न आधारमा 36,000 बढी सैनिक तैनात थिए। करिब 12,000 अमेरिकी सैनिक इटालीमा र थप 10,000 सैनिक युकेमा तैनात छन्। इजरायली सेनाले युद्धविराम उल्लङ्घन गर्दै लेबनानमा गरेको आक्रमणमा 13 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बालबालिका र महिला समेत रहेका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। लेबनानी राष्ट्रिय समाचार एजेन्सीले इजरायली लडाकु विमानहरूले चेतावनी दिएको 1 घण्टाभन्दा पनि कम समयमा आक्रमण गरेको जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
तनहुँ जिल्लामा निर्माणाधीन 140 MW क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम हालसम्म 75% सम्पन्न भएको छ। रिसिङ गाउँपालिका 1 झापुटारमा निर्माणाधीन आयोजनाको 3 प्याकेजमा भएको काममा 75% प्रगति भएको आयोजनाले जनाएको छ। आयोजनाको 140 मिटर अग्लो बाँध निर्माणका लागि विक्रमसम्मत 2081 चैत 7 पहिलो कङ्क्रिट राखी कङ्क्रिटिङ कार्यको सुरुवात गरिएको थियो। हालसम्म विद्युत गृह, केबल सुरुङ, सर्च ट्याङ्क, टेलरेस लगायतका संरचनाहरूको मुख्य कंक्रिटिङ कार्य सम्पन्न भएको छ। सो आयोजनाको कुल लागत 50 करोड 50 लाख अमेरिकी डलरका लागि एडिबीले 15 करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले 18 करोड 40 लाख, युरोपियन लगानी बैंकले 8 करोड 50 लाख र नेपाल सरकार नेपाल विद्युत प्राधिकरणले 8 करोड 60 लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको थियो। यही वैशाख 24-28 गतेसम्म काठमाडौँको भिरकोटी मण्डप प्रदर्शनी हलमा सार्क स्तरीय अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवा सम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्य सहित साउथ एसिया ट्रेड फेयर 2026 आयोजनाको तयारी अन्तिम चरणमा पुगेको छ। सार्क मुलुकका सहभागी काठमाडौँ आइपुग्ने क्रम शुरू भएको आयोजकहरूले जनाएका छन्। इन्ट्रोडक्सन ट्रेड सोज नेपालद्वारा आयोजित मेलामा बङ्गलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रमोसन ब्युरोको सहकार्य हुनेछ। मेलामा भारत, बङ्गलादेश, नेपाल, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र मालदिव्स लगायतका देशहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकहरूले करिब 150 भन्दा बढी प्रदर्शकहरू मेलामा सहभागी हुने र झण्डै 1 लाख स्थानीय दर्शक तथा 5,000 अन्तर्राष्ट्रिय तथा व्यावसायिक प्रतिनिधिहरूको उपस्थिति हुने मेला संयोजक सुमन महर्जनले बताउनुभयो। हिजो आज भारतीय सीमावर्ती नेपाली बजारमा उपभोक्ताको चहल पहल बढ्न थालेको छ। संघीय सरकारले भारतीय बजारबाट 100 रुपियाँ भन्दा बढी मूल्यका सामग्री किनेर ल्याउँदा भन्सार महसुल लाग्ने निर्णय कार्यान्वयनमा ल्याएपछि सीमावर्ती नेपाली बजारमा चहल पहल बढेको हो। यसअघि नेपाली उपभोक्ताले सीमावर्ती भारतीय बजारमा गएर दैनिक खाद्यान्न, लत्ता कपडा, भाँडाकुँडा लगायतका सामग्री किनेर ल्याउने गरेकोमा सरकारको निर्णय कार्यान्वयनमा आएपछि नेपाली बजार चलायमान बन्दै गएको हो। 100 भन्दा बढी मूल्यका सामग्री किनेर ल्याउँदा भन्सार महसुल लाग्ने निर्णय कार्यान्वयनमा आएपछि भैरवा, नेपालगञ्ज, विराटनगर, वीरगंज लगायतका नेपाली बजारमा चहल पहल बढेको त्यहाँ स्थित हाम्रा समाचारदाताहरूले जनाएका छन्। विराटनगर भन्सार कार्यालय यात्रु शाखाका नायब सुब्बा हरिहर काफ्लेले 100 रुपियाँ भन्दा बढी मूल्यका सामानमा भन्सार लाग्ने नियम लागू भएसँगै उपभोक्ता भारतीय बजारतर्फ किनमेल गर्न जाने क्रम घटेको बताउनुभयो। म्याग्दीमा 132 केभी क्षमताको म्याग्दी कोरिडोर विद्युत प्रसारण लाइन आयोजना निर्माण सुरु भएको छ। धवलागिरी र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन 65 मेगावाट क्षमताको म्याग्दी खोला, 46.5 मेगावाट क्षमताको माथिल्लो म्याग्दी र 53.5 मेगावाट क्षमताको अप्पर म्याग्दी जलविद्युत आयोजनाले उत्पादन गर्ने विद्युतलाई राष्ट्रिय प्रणालीमा जोड्न संयुक्त रूपमा डबल र मल्टी सर्किट प्रसारण लाइन बनाउन सुरु गरिएको हो। धवलागिरी गाउँपालिका 4 जेलतुङदेखि मालिका गाउँपालिका 7 रहेको नेपाल विद्युत प्राधिकरणको डाँडाखेत सब स्टेसन जोड्ने 16.48 किलोमिटर लामो प्रसारण लाइन निर्माण हुन लागेको हो।
अब खेल समाचार। रुकुम पश्चिम भलिबल क्लबले 10 पीएम कप एनभीएल लिगमा पुरुषतर्फको उपाधि जितेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा शनिबार भएको फाइनलमा रुकुम पश्चिमले हेल्प नेपाल स्पोर्ट्स क्लबलाई 3-0 सोझो सेटमा हरायो। रुकुम पश्चिमले हेल्प नेपालमाथि 29-27 25-21 32-30 रोमाञ्चक जित निकालेको हो। उपाधिसँगै रुकुम पश्चिमले 10 लाख रुपियाँ पुरस्कार पायो। उपविजेता हेल्प नेपालले 5 लाख रुपियाँ पुरस्कार प्राप्त गर्यो। लीगमा महिलातर्फ नेपाल पुलिस च्याम्पियन बनेको छ। शनिबार नै भएको फाइनलमा पुलिसले न्यू डायमन्ड स्पोर्ट्स एकाडेमीलाई 3-1 सेटमा हराउँदै उपाधि चुमेको हो। उपाधिसँगै पुलिसले पनि 10 लाख र उपविजेता न्यू डायमन्डले 5 लाख रुपियाँ पुरस्कार पाएको छ। नेपाल भलिबल संघले आयोजना गरेको लीगमा पुरुषतर्फ 8 र महिलातर्फ 6 गरी कुल 14 टोलीको सहभागिता रहेको थियो। पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, खिल्जी युवा क्लब लुम्बिनी, रुकुम पश्चिम, कोशी प्रदेश र बुढानीलकण्ठ क्लब सहभागी थिए। महिलातर्फ न्यू डायमन्ड, नेपाल पुलिस, एपीएफ सुदूरपश्चिम, एभरेस्ट क्लब र त्रिभुवन आर्मी क्लबले भाग लिएका थिए। अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागको एक स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक पदाधिकारीको पदमुक्ति सहित 3 अध्यादेश जारी। काठमाडौँ उपत्यकाको बागमती तथा सहायक नदी किनारमा रहेका अतिक्रमित बस्ती हटाउने कार्य आज पनि जारी। कमला नदीमा बनाइएको अस्थायी डाइभर्सन बाढीले बगाएपछि यातायात सञ्चालन ठप्प। अमेरिकाले जर्मनीबाट आफ्ना 5,000 सैनिक फिर्ता गर्ने र 10 पीएम कप एनभीए लिगमा पुरुषतर्फको उपाधि रुकुम पश्चिमलाई, महिलातर्फ नेपाल पुलिस च्याम्पियन। हवस् त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।